यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूद्वारा समानुपातिक तर्फको बन्द सूची पेश गर्न शुरू। सूची पेश गर्नका लागि भोलिसम्मको समय। निर्वाचन आयोगद्वारा निर्वाचन आचार संहिता 2082 स्वीकृत। आचार संहिता माघको पहिलो साताबाट लागू हुने। 6 महिनादेखि बन्द रहेको रसुवागढ़ी नाकामा बेली ब्रिज निर्माणसँगै आवत जावत शुरू। र म्यानमामा सन् 2021 सेनाले सत्ता हातमा लिएपछि आज पहिलो चरणको मतदान सम्पन्न। प्रतिनिधि सभा निर्वाचन 2082 अन्तर्गत राजनैतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्न शुरू भएको छ। निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेश गर्ने कार्यक्रम तोकिएकामा केही राजनैतिक दलले आजै सूची पेश गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। राजनीतिक दलले पुस 13 र 14 गतेसम्म पेश गरेका समानुपातिक तर्फको बन्द सूची बारे पुस 15 देखि 20 गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको बताउनुभयो। त्यसपछि पुस 21 देखि 27 गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ। माघ 4 गते बन्द सूची र माघ 20 गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। साना दलले आज समानुपातिक तर्फको बन्द सूची दर्ता गराए पनि ठूला दल भने अझै बैठकमै व्यस्त छन्। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको आजको बैठकमा पार्टीले निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका उम्मेद्वारको नामावली बारे छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा समानुपातिक तर्फको 110 जना उम्मेद्वार छनौट बारे छलफल भएको र भोलि मात्रै अन्तिम रूप दिई निर्वाचन आयोगमा बुझाउने तयारी रहेको नेपाली कांग्रेसले जनाएको छ। जिल्ला र प्रदेश तहका समितिहरूबाट सिफारिश भई आएका नामावलीमा आवश्यकता अनुसार प्रदेश र जिल्ला समितिहरूसँग समेत छलफल गरी उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची भोलिसम्म बुझाउनु पर्ने गरी निर्वाचन कार्यतालिका तोकेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले आसन्न फागुन 21 गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकले सोमबार आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाउने निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले बैठकपछि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीले जिल्ला र प्रदेशबाट प्राप्त समानुपातिक तर्फ उम्मेद्वार बन्द सूचीलाई नै अन्तिम रूप दिएर आयोगमा बुझाउनेछ। उपमहासचिव भट्टले बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पेश गरिएको समानुपातिक तर्फको बन्द सूचीका विषयमा छलफल भएको बताउनुभयो। बैठकमा अध्यक्ष ओलीले निर्वाचन भयरहित बनाउने र पार्टीका नेता तथा कार्यकर्ता टोलसम्म जाने वातावरण अझै नभएको भन्दै सुरक्षा प्रतिभूति सरकारले अझै बनाउन नसकेको बताउनुभयो। पार्टीको 11 राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचार संहिता 2082 स्वीकृत गरी सरकारवालालाई त्यसमा भएका व्यवस्थाहरूबारे सार्वजनिक जानकारी गराएको छ। आयोगको वेबसाइटमा आज प्रकाशित आचार संहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ। निर्वाचनलाई स्वच्छ स्वतन्त्र भयरहित मर्यादित र विश्वसनीय बनाउन आयोगले आचार संहितामा विगतमा झैं कतिपय बुदालाई परिमार्जन गरी नयाँ आचार संहिता तयार गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा हिटर वा गिजर लगायत उपकरण प्रयोग गर्दा सावधानी अप्नाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जाडोयाममा आगो ताप्दा हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुन सक्ने भन्दै सावधानी अप्नाउन आग्रह गरिएको बताउनुभयो। उहाँले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोर दोहोर हुने अवस्था हेर्न र कोइला जन्ने स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनैतिक पार्टी जेएनजी प्रतिनिधि सहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन 21 गतेको निर्वाचनको वातावरण बनेको बताउनु भएको छ। संचार मन्त्रालय र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा पोखरामा आज आयोजित कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनैतिक पार्टीहरूको तदारूकताका कारण निर्वाचन सुनिश्चित भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदै सहमति भएको छ। उहाँहरूबीच आज सहमति भएको हो। सार्वजनिक विवरण अनुसार नव युवाले भ्रष्टाचार र कुशासन विरूद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा शहीद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ। यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेद्वार बालेन्द्र शाह हुने सहमति भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। 6 महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवत जावत शुरू भएको छ। आज बिहानदेखि नेपाली ट्रक केरूङतर्फ जान शुरू गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल चीन बीच लेहेन्दे खोलामा निर्माणाधीन बेली ब्रिज निर्माण भएको जानकारी दिँदै यही पुस 17 गतेदेखि रसुवागढ़ी नाका खोल्ने सीमा क्षेत्रका चीनिया समकक्षले जानकारी पठाएको जानकारी दिनुभयो। गत असार 24 गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधि समेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुंवरले बताउनुभयो। नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्ण बहादुर रोकाया नेतृत्वको टोलीले आज राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई भेटेर कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै सो माग गरेको हो। लुम्बिनी प्रदेशलाई आज एक कार्यक्रमका बीच साक्षर प्रदेश घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लालाई साक्षर घोषणा गरिसकेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले आज साक्षर प्रदेश घोषणा गर्नुभयो। साक्षर नेपाल घोषणा अभियान अन्तर्गत 15 देखि 60 वर्ष उमेर समूहका 95% नागरिक साक्षर भएसँगै सिंगो प्रदेशलाई साक्षर घोषणा गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा सेनाले सन् 2021 सत्ता कब्जा गरेपछि पहिलो पटक आज आयोजना गरिएको आम निर्वाचनको पहिलो चरण अन्तर्गत मतदान भएको छ। तर देशका धेरै भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन शुरूदेखि नै विवादको घेरामा परेको छ। 3 चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप 2 चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ। निर्वाचनको अन्तिम नतिजा फेब्रुअरीसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। सत्ता कब्जापछि निरंकुश शासन चलाउँदै आउनुभएका वरिष्ठ जनरल मिन आङ लाइङले निर्वाचनपछि राष्ट्रपति पद सम्हाल्नुहुने व्यापक अनुमान गरिएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रूसले सैन्य माध्यमबाटै आफ्नो विशेष सैन्य अपरेशनका सबै लक्ष्य प्राप्त गर्ने चेतावनी दिनुभएको छ। राष्ट्रपति पुटिनले चीफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभ र विभिन्न युद्ध समूहका कमाण्डरहरूसँग भेटवार्ता गरेपछि यो धारणा सार्वजनिक गर्नुभएको हो। समाचार एजेन्सीका अनुसार उहाँले जापोरिजिया क्षेत्रमा गुलाइपोल र डोनेस्क पीपल्स रिपब्लिक डीपीआर अन्तर्गत दिमित्रोव क्षेत्र मुक्त गरिएको बारे जानकारी लिनुभएको थियो। अब आर्थिक समाचार।
कृषि क्षेत्रको विकास र विस्तार गरी व्यावसायिक बनाउने उद्देश्यका साथ सरकारले कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कार्यान्वयनमा ल्याएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषक व्यवसायी तथा उद्यमीलाई आफूले उत्पादन गरेको मह मौरीजन्य उत्पादन च्याउ र च्याउबाट उत्पादित परिकारको स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सहयोग समेत गर्नेछ। मह मौरीजन्य उत्पादन र च्याउको उपयोगिता तथा फाइदा सम्बन्धी सूचना प्रवाह गरी अन्तर्राष्ट्रिय र आन्तरिक बजार विस्तारमा योगदान पुर्याउने उद्देश्य कार्यविधिको रहेको छ। मौरी पालन तथा च्याउ खेती सम्बन्धी व्यावसायिक वैज्ञानिक एवं नवीनतम प्रविधि र सूचनाको आदान प्रदान गर्न कार्यक्रम मार्फत योगदान पुग्ने अपेक्षा गरिएको छ। मौरी मूल्य श्रृंखला र च्याउ खेतीमा आबद्ध कृषक व्यवसायी सेवाग्राही सेवा प्रदायक लगायत सरकार भएकाहरू बीच व्यावसायिक सम्बन्ध एवं सहकार्य स्थापना गर्न समेत योजनाबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ। आइतबार नेपाली शेयर बजारको कारोबारमा उच्च अंकको सुधार भएको छ। आइतबार निफ्टी परिसूचक 47.55 अंकले बढेर 2633.42 बिन्दुमा कायम भएको छ। यस दिन विभिन्न 328 कम्पनीहरूका 1,34,67,000 किता शेयरहरू 5,53,13,70,000 रूपियाँमा किनबेच भएका छन्। आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीहरूको शुरू मूल्यमा सुधार भएपछि समग्र बजार सूचक उच्च अंकले बढेको छ। आइतबार नेप्से सूचकसँगै बजारको कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। युरोपियन युनियनले दिगो प्याकेजिङ प्रवर्धन गर्ने उद्देश्यले युवा उद्यमीहरूलाई लक्षित गर्दै अनुदानका लागि नवीन नव प्रवर्तनमा आधारित व्यावसायिक सोच पेश गर्न आह्वान गरेको छ। युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा संचालित ग्रीन शिफ्ट नेपाल परियोजना अन्तर्गत प्लास्टिक झोलाको विकल्पमा प्रयोग गर्न सकिने वातावरण मैत्री र दिगो प्याकेजिङ सम्बन्धी नवीन सोच प्रस्तुत गर्ने युवा उद्यमीहरूलाई अनुदान प्रदान गरिने भएको छ। अनुदानका लागि बागमती लुम्बिनी र मधेस प्रदेशका युवाहरूले आफ्नो सोच सहितको प्रस्ताव आगामी माघ 1 गते भित्र पेश गर्नुपर्नेछ। आइतबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ। विगत केही दिनदेखि बजारमा सुन चाँदीको मूल्य लगातार बढ़िरहेको छ। आइतबार छाप भएको सुनको मूल्य प्रतितोला 2,70,600 र त्यति नै परिणामको चाँदीको मूल्य 4,835 कायम भई कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सट्टै सुविधामा हेरफेर गरेको छ। आइतबार नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले 20,00,000 अमेरिकी डलर र अन्य व्यवसायले 4,00,000 अमेरिकी डलर बराबर सट्टै सुविधा पाउने व्यवस्था गरेको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
यसअघि स्थगित एनएसजे पल्सर स्पोर्ट अवार्डको 22 संस्करण पुस 23 गते पोखरामा आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मन एनएसजेएफले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै गत भदौ 29 गते प्रभावित अवार्डको नयाँ मिति तय भएको जानकारी दिएको छ। भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका कारण पोखरामा हुने भनिएको अवार्ड अन्तिम समयमा स्थगित भएको थियो। यसै गरी आइतबारकै मितिदेखि अवार्डको महत्वपूर्ण विधाको रूपमा रहेको पीपुल्स चोइसको रोकिएको डिजिटल भोटिङ प्रक्रिया पनि खुला गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। स्पोर्ट अवार्ड पोखरा स्थित पोखरा सभागृहमा हुनेछ। त्यसको अघिल्लो दिन पुस 22 गते पोखरामा एनएसजेएफ स्पोर्ट समिट हुनेछ। मञ्चका महासचिव अञ्जन खण्डकाले अवार्डलाई चलायमान बनाउन स्पोर्ट समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमिक बारे बहस हुने जानकारी गराउनुभयो। एनएसजेएफ पल्सर स्पोर्ट अवार्ड 2081 10 विधामा अवार्ड प्रदान गरिनेछ। त्यसमा वर्षको उत्कृष्ट खेलाड़ी पुरूष, वर्षको उत्कृष्ट खेलाड़ी महिला, वर्षका उत्कृष्ट खेलाड़ी युवा, वर्ष प्रशिक्षक, पीपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड र टीम अफ द इयर रहेको छ। वर्ष खेलाड़ी पुरूष, महिला, पीपुल्स च्वाइस, प्रशिक्षक र युवा गरी 5 विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई जनै 1,00,000 रूपियाँ प्रदान गरिनेछ। लगातार दोस्रो जित निकाल्दै नेपाल पुलिस क्लब 9 एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ क्वार्टर फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कपड हलमा आइतबार सम्पन्न सोमो बीको खेलमा खिमजी युवा क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो, जिससँगै पुलिसले 6 अङ्क पुर्याए। पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। पुलिसले सेमी फाइनल प्रवेश गर्न अब सोमो डीको उपविजेतासँग खेल्नेछ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु लाग्नुका साथै गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरूद्वारा समानुपातिक तर्फको बन्द सूची पेश गर्न शुरू। सूची पेश गर्नका लागि भोलिसम्मको समय। निर्वाचन आयोगद्वारा निर्वाचन आचार संहिता 2082 स्वीकृत। आचार संहिता माघको पहिलो साताबाट लागू हुने। 6 महिनादेखि बन्द रहेको रसुवागढ़ी नाकामा बेलीब्रिज निर्माणसँगै आवत जावत शुरू। र म्यानमारमा सन् 2021 सेनाले सत्ता हातमा लिएपछि आज पहिलो चरणको मतदान सम्पन्न। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।